SBS नेपाली रेडियो अनलाइन र मोबाइलमा
SBS a world of difference. You're with SBS नेपाली on mobile, online and on radio.
तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ मोबाइल, अनलाइन र रेडियोमा.
नमस्कार, एसबीएस रेडियोको नेपाली कार्यक्रममा स्वागत छ. म सुनिता पोखरेल. आज विक्रम सम्बत 2078 मंगसिर 19 गते, तदनुसार डिसेम्बर 5 तारिख आइतबार. कार्यक्रम शुरू गर्नुभन्दा अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमिका परम्परागत मालिकहरू छन् भनेर हामी स्वीकार गर्न चाहन्छौं. एसबीएस नेपाली गुरिङ्गाई राष्ट्रका कामारेगल मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति आफ्नो सम्मान व्यक्त गर्दछ. हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर भूमिहरूका परम्परागत मालिक हरूलाई पनि स्वीकार गर्छौं, जसको माटोमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ. अब आजको कार्यक्रमको बारेमा कुरा गरौं. ओमिक्रोन भेरिएन्ट भेटिएपछि डिसेम्बर 1 देशको अन्तर्राष्ट्रिय सीमा विद्यार्थी र अस्थायी भिसा भएकाहरूका लागि पनि खोल्ने अस्ट्रेलियाको योजना चाहिँ अलि पर धकेलिएको छ. यसले गर्दा अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलिया छाडेर अन्य राष्ट्रमा अध्ययन गर्ने विकल्प रोज्न थालेको बारे एक रिपोर्ट लिएर आएका छौं. त्यस्तै आइतबार भएकाले नेपालबाट पछिल्ला 7 दिनका समाचार त सुन्नेछौँ, तर आजबाट त्यसलाई अलिक फरक ढङ्गबाट पस्किने प्रयास गरेका छौँ. कार्यक्रम सुन्दै गर्नुहोला. अनि यो वर्षको अन्तिम पटक विश्वास भट्टराईसँग विविध आर्थिक विषयमा कुराकानी गर्नेछौँ. आफ्नो पनि कुनै आर्थिक जिज्ञासा छन् भने हामीलाई 0429996263 एसएमएस पठाउनुहोला. आज मैले चाहिँ पैसा कसरी जोगाउने होला भनेर सोध्दैछु. अनि अब मानसिक स्वास्थ्यबारे पनि चर्चा गरौँला कार्यक्रम अवधिमा. तर अहिले भने पछिल्लो पालो भएको छ पछिल्लो एसपिएस समाचार सुन्ने. आजका प्रमुख समाचारहरूमा एसीटी र न्यू साउथ वेल्समा थप ओमिक्रोन संक्रमण पुष्टि, आगामी जनवरीदेखि 5-11 वर्षसम्मका बालबालिकाले COVID-19 खोप लगाउने, र नेपालमा सत्तारूढ नेपाली कंग्रेसको महाधिवेशन तयारी, राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्गदेन विजयी. अब समाचार विस्तारमा. अस्ट्रेलियाको औषधि सम्बन्धी नियामक निकाय थेरापिटिक गुड्स एडमिनिस्ट्रेसनले अस्थायी रूपमा फाइजर कोरोना भाइरस खोपलाई 5-11 वर्षका बाल बालिकाका लागि स्वीकृति प्रदान गरेको छ. टिजिएका उपसचिव जोन स्केरेटले बाल बालिकाले COVID-19 विरुद्धको खोप लगाउनु महत्वपूर्ण भएको बताएका छन्.
Now, while most kids do get a fairly mild infection, and only a limited number end up in ICU, which is great, there are bigger impacts. Unfortunately, about 1 in 3,000 of the kids who get COVID actually end up with this funny immunological condition called multi-system inflammatory condition. And those kids can end up being very sick for months. It's not the same as long COVID, but it has some things in common.
Sanghiya Swasthya Mantri Greg Huntle, January 10 tarikhdekhi ukta khop bitaran suru garine bataeka chan.
I'm delighted to be able to announce today that the Therapeutic Goods Administration, Australia's medical regulator, has approved access for 5 to 11-year-olds to the Pfizer vaccine. They have made a careful, thorough assessment, determined that it's safe and effective, and that it is in the interests of children and Australians for children 5 to 11 to be vaccinated.
स्वास्थ्य तथ्याङ्कले अहिलेसम्म अस्ट्रेलियामा 16 वर्षमाथिका झण्डै 88% खोपको दुवै मात्रा लगाएको देखाउँछ, जुन विश्वकै उच्च मध्यको संख्या हो. 5-11 वर्ष उमेर समूहमा फाइजर खोप लगाउने अन्तिम स्वीकृति खोप सम्बन्धी प्राविधिक सुझाव दिने समूह अटागीबाट प्राप्त हुनुपर्नेछ, र सो स्वीकृति पश्चात 20,30,000 बालबालिकाका लागि सो खोप उपलब्ध हुनेछ. राजधानी एसीटीमा दोस्रो ओमिक्रोन भेरिएन्ट पुष्टि गरिएको छ. उक्त मामिला पहिलो संक्रमित व्यक्तिको नजिकको सम्पर्कमा आएका थिए. एसीटी स्वास्थ्य विभागले पछिल्लो 24 घण्टामा 6 नयाँ संक्रमण दर्ता गरेको जनाएको छ. यससँगै अहिले सो क्षेत्रमा 110 सक्रिय संक्रमित रहेका छन्, जसमध्ये 6 जना अस्पतालमा रहेको र 2 जना सघन उपचार कक्षमा उपचाररत रहेका छन्. त्यस्तै न्यू साउथ वेल्समा थप दुई ओमिक्रोन भेरिएन्ट पुष्टि गरिएको छ। राज्यकी प्रमुख स्वास्थ्य अधिकारी डाक्टर केरी च्यान्टले भाइरसको वंशानुगत विशेषताको परीक्षण पश्चात अहिलेसम्म राज्यमा 15 ओमिक्रोन संक्रमण पुष्टि गरिएको बताएकी छन्।
There is now a total of 15 cases of COVID-19 with the Omicron variant. And genome sequencing is underway and a number of further cases are likely.
न्यू साउथ वेल्समा गत हप्ता एक ओमिक्रोन मामिला देखिएको थियो भने अहिले संक्रमण पाइएका व्यक्तिहरू कुनै पनि हिसाबले 8 जोखिमयुक्त राष्ट्रहरूसँग सम्बन्धित नरहेको बताइएको छ। संक्रमण मध्येको सबैभन्दा चिन्ताजनक झुण्ड पश्चिम सिडनीको रिजेन्स पार्क क्रिस्चियन स्कूलमा 13 मामिला भेटिएकोमा 3 जनामा ओमिक्रोन देखिएको पुष्टि भइसकेको छ। पहिलो विद्यार्थी जसलाई यो संक्रमण भएको थियो उनी कुनै पनि किसिमबाट दक्षिणी अफ्रिकी राष्ट्रहरूसँग सम्बन्धित नरहेको पाइएको छ र उक्त संक्रमणको स्रोतबारे अनुसन्धान भइरहेको छ। न्यू साउथ वेल्समा थप 286 नयाँ कोरोना भाइरसका मामिलाहरू देखिएका छन्। 66,000 बढी परीक्षणबाट सो संख्यामा संक्रमित पाइँदा 1 जनाको संक्रमणका कारण मृत्यु भएको छ। उता टिजिएले फाइजर खोप 5-11 वर्ष उमेर समूहका बाल बालिकाका लागि पनि स्वीकृति प्रदान गरेपछि भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले उक्त निर्णयको स्वागत गरेका छन्। राज्यमा खोप वितरण अन्तिम स्वीकृति प्राप्त गर्न साथ सुरु गरिने उनको भनाइ छ। यसै समयमा बाल बालिकाहरूलाई अतिरिक्त क्रियाकलापमा COVID-19 महामारी पूर्व रहेकै जस्तो संलग्न राख्न 11,30,00,000 डलर खर्च गरिने राज्य सरकारले घोषणा गरेको छ। सकारात्मक शुरूआत नामको उक्त कार्यक्रम न्यून पढाइ शुल्क रहेका विद्यालयका विद्यार्थीहरू लक्षित रहने बताइएको छ। प्रिमियर एन्ड्रुजले केही कारणवश विद्यालय भवन बाहिर हुने शैक्षिक कार्यक्रममा सहभागी हुन असमर्थ विद्यार्थीहरूका लागि पनि खर्चिने बताएका छन्।
Our kids have done an amazing job, so have parents and teachers, but our kids have missed out on a lot as well. Tutors for the academic catch up, this camps and experience package so they can catch up on all those things that they've missed. Socialisation, resilience, being outdoors, having great fun with their friends. It's just as important as catching up in the classroom.
भिक्टोरियामा थप 980 COVID-19 संक्रमण दर्ता गरिएको छ भने संक्रमणका कारण 7 जनाले ज्यान गुमाएका छन्। अहिले राज्यमा 15,433 सक्रिय संक्रमितहरू रहेका छन्। भिक्टोरियाका अस्पतालहरूमा 279 हाराहारीमा संक्रमितहरूले उपचार गराइरहेका छन्, जसमध्ये 40 जना सघन उपचार कक्षमा छन् भने 16 जनालाई भेन्टिलेटरमा राखिएको छ। स्वास्थ्य अधिकारीहरूले शनिबार साँझसम्मको 24 घण्टाको अवधिमा 65,000 कोभिड जाँच गराएको बताएका छन्। भिक्टोरियामा 12 र सोभन्दा माथिका 91% खोपको पूर्ण मात्रा लगाएका छन्। विपक्षी नेता एन्थनी अल्बनेजीले लेबर सरकारले टेफमा पढ्नका लागि 465,000 निशुल्क स्थानहरू उपलब्ध गराउने र विश्वविद्यालयको अनुदानमा पनि 50 करोड डलरले वृद्धि गर्ने घोषणा गरेका छन्। थप 20,000 अस्ट्रेलियालीहरूलाई रोजगारी पाउन र दक्षता बढाउन मदत गर्ने उद्देश्यले उक्त घोषणा गरिएको बताएको छन्। यससँगै टेफले 4 वर्षको अवधिमा थप 60,21,00,000 प्राप्त गर्नेछ, जस अन्तर्गत योजना अनुरूपको 5 करोड डलरको क्यापिटल वर्कफोर्स फन्ड पनि पर्नेछ। लेबरका उपनेता रिचर्ड माल्सले अस्ट्रेलियाले दक्ष जनशक्तिको अभाव झेलिरहेको आइतबार बिहान स्काई न्युजसँगको कुराकानीका क्रममा बताएका छन्।
Well, certainly universities have been on the front line of particularly the international border being closed. And so this will be welcome news for them in terms of the funding of an additional 20,000 places. But we've got a skills crisis in this country. And if we learn no other lesson from COVID than that, then you know we will be making a huge mistake.
अब नेपालतर्फ लागौँ, जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्। आइतबार बिहान सम्पन्न भएको मतगणनामा लिङ्देनले कमल थापालाई 179 मतले हराएका छन्। पराजय पश्चात सामाजिक सञ्जाल ट्विटरमा थापाले लिङ्देनलाई जितको लागि
बधाई दिएका छन् साथै उक्त जीतलाई स्वीकारेको पनि बताएका छन् नेपालमा यस समयमा राजनैतिक दलहरूको महाधिवेशनको चटारो रहेको छ केही दिन अगाडि मात्र नेकपा एमालेको दशौं महाधिवेशनले पार्टी नेतृत्वमा केपी शर्मा ओलीलाई चुनेको थियो त्यस्तै नेपाली कंग्रेसको चौधौं महाधिवेशनको तयारी पनि तीव्र गतिमा भइरहेको छ मंगिर 24 गतेदेखि शुरू हुने केन्द्रीय महाधिवेशन अन्तर्गत अहिले प्रदेश अधिवेशन चलिरहेको छ नेतृत्व चयनमा केन्द्रित रहने सो महाधिवेशनले कंग्रेसमा उत्साह एकता रूपान्तरण सफल बनाऊ चौधौं महाधिवेशनको मूल नारा तय गरेको छ अहिलेसम्म पार्टीको सभापति पदका आकांक्षीहरू 7 जना मध्ये प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवा पनि एक रहेका छन् अन्य आकांक्षीहरूमा वरिष्ठ नेता रामचन्द्र पौडेल पूर्व महामन्त्री प्रकाश मान सिंह महामन्त्री शशांक कोइराला केन्द्रीय सदस्य शेखर कोइराला त्यस्तै कल्याण गुरूङ र उपसभापति विमलेन्द्र निधिले समेत आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् अब नेपालकै अर्को प्रसंगमा शनिबारसम्मको तथ्याङ्कमा थप 220 कोरोना भाइरस संक्रमण दर्ता गरिएको छ भने संक्रमणका कारण 5 जनाले ज्यान गुमाएका छन् यससँगै संक्रमणका कारण कुल 11,540 जनाको मृत्यु हुँदा अहिले सक्रिय संक्रमितको संख्या 6,744 रहेको छ एथेन्स भ्रमणको पहिलो दिनमा पोप फ्रान्सिसले ग्रिसका अर्थोडक्स चर्चका प्रमुख आर्चबिसप लेरोनिमसलाई भेटेर क्याथोलिक क्रिस्चियनहरूले अर्थोडक्स चर्चमाथि गरेको गल्तीहरूका लागि माफी मागेका छन्
Today I feel the need to ask anew for the forgiveness of God and of our brothers and sisters for the mistakes committed by many Catholics.
सन् 2001 पोप जोन पल सेकेन्डले पहिलो क्याथोलिक प्रमुख थिए जो 1200 वर्षपछि ग्रिसमा गए र सो अवसरमा उनले शताब्दीदेखि अर्थोडक्सहरू विरुद्ध क्याथोलिकहरूले गरेको पापका लागि क्षमा याचना गरेका थिए 20 वर्षपछिको पोप फ्रान्सिसको उक्त भ्रमणलाई क्याथोलिक र अर्थोडक्स बीचको सम्बन्ध सुधारको प्रयासका रूपमा लिइएको छ जुन सम्बन्ध इसाई धर्मावलम्बीहरूलाई विभाजन गर्ने योजना पश्चात बिग्रिएको थियो पदबाट विदाई लिने लागेकी जर्मन चान्सलर एङ्गेला मर्केलले शनिबार जर्मन नागरिकहरूलाई कोभिड-19 विरुद्धको खोप लगाउन आग्रह गरेकी छन् आगामी हप्ता सरकारी कार्यालय छोड्नु पूर्वको उनको यो नै अन्तिम आग्रह हुन सक्ने बताइएको छ अहिलेको आग्रह दोहोर्याउँदै उनले देशवासीहरूलाई ओमिक्रोन भेरिएन्ट पहिलेको भन्दा धेरै छिटो फैलिने किसिमको भएको भन्दै भाइरसलाई गम्भीरताका साथ लिन आग्रह गरेकी हुन्
This is so bitter because it could be avoided. With the effective and safe vaccines, we hold the key to this in our hands. I therefore urge you once again, take this treacherous virus seriously. The new Omicron variant in particular seems to be even more contagious than the previous ones.
कोरोना भाइरस संक्रमण रोक्ने उद्देश्यले राज्य नेतृत्वले ल्याएका मापदण्डहरू सार्वजनिक भएको दुई दिनपछि मर्केलको चान्सलरका रूपमा अन्तिम सम्बोधन हुन सक्ने अनुमान गरेको उक्त सन्देश आएको हो पछिल्लो समयमा ल्याइएको मापदण्डहरूमा अति आवश्यक नभएका पसलहरू रेस्टुरेन्ट तथा खेलकुद र मनोरञ्जन हुने स्थानहरूमा खोप नलगाएका मानिसहरूलाई प्रवेश नदिने पनि रहेको छ अब अर्को प्रसङ्ग बेलायतको सरकारले शनिबार यात्रा प्रतिबन्धहरूमा कडाई गरेको छ ओमिक्रोन कोरोना भाइरस संक्रमणका चिन्ताका बीच इङ्ल्याण्ड आउने यात्रीहरूले उडानमा बस्नु पूर्व कोभिड-19 जाँच गर्नुपर्ने नियम ल्याएको हो स्वास्थ्य सचिव साजिद जावेदले नयाँ नियमहरू लन्डन समय अनुसार मंगलबार बिहान 4 बजेदेखि लागू हुनेछ साथै जावेदले नाइजेरियाबाट संयुक्त अधिराज्यमा हुने यात्रालाई रेड लिस्टमा राखेको बताएका छन् जसको अर्थ त्यहाँबाट युके आइरिस नागरिक बाहेकका लागि यात्रा प्रतिबन्ध लाग्नेछ र जो सो स्थानबाट आएका हुन् उनीहरूले निश्चित क्वारेन्टिनमा बस्ने स्थानमा आइसोलेसनमा रहनुपर्नेछ उनले इङ्ल्याण्डमा 27 ओमिक्रोन मामिलाहरू देखिएकोमा उल्लेख्य संख्या नाइजेरियासँग सम्बन्धित यात्रासँग जोडिएको बताएका छन्
Nigeria now is second only to South Africa in terms of linked cases to Omicron. So today the government has decided to add Nigeria to the travel red list, and that will be effective from 4 a.m. on Monday, which will mean that only UK citizens or residents of the UK can enter the UK from Nigeria from that point onwards, and they will have to quarantine in one of the relevant hotels.
अब खेलकुद समाचार. अस्ट्रेलियाली बास्केटबल स्टार लिज क्याम्बेजले ओपल्सका लागि सम्भवतः अन्तिम खेल खेलेकी छन्. उनले आगामी वर्ष सिडनीमा हुने महिला विश्वकपमा अस्ट्रेलियालाई प्रतिनिधित्व गर्ने रहर शून्य रहेको बताएपछि त्यस्तो अनुमान गरिएको हो. बास्केटबल अस्ट्रेलियाले सोमबार 24 सदस्यीय प्रिलिमिनरी टोलीको घोषणा गर्दैछ जसमा क्याम्बेज रहने छैनन्. महिला विश्वकप आगामी वर्ष सिडनीमा 22 सेप्टेम्बरदेखि अक्टोबर 1 सम्म हुनेछ. अब आजको विदेशी मुद्राको विनिमय दर र एक अस्ट्रेलियाली डलर बापत आज नेपाली 84 रुपियाँ 76 पैसा 70 अमेरिकी सेन्ट र 61 युरो सेन्ट प्राप्त हुनेछ. अब भोलि सोमबारको मौसम सम्बन्धी जानकारी. पर्थमा अधिकतम तापक्रम 33 डिग्रीका साथ दिनभर घाम लाग्ने. एडिलेडमा आंशिक बदली र तापक्रम 28 डिग्रीसम्म उक्लनेछ. 27 डिग्री रहने मेलबर्नमा अधिकांश समय घाम लाग्नेछ. होबार्टमा 24 डिग्री र केही समय बादल लाग्नेछ. वर्षाको सम्भावना रहेको क्यानबरामा 21 डिग्री अधिकतम तापक्रम रहनेछ भने त्यस्तै मौसम रहने वोलङ्गङमा 21 डिग्रीसम्म तापक्रम पुग्नेछ. सिडनीमा बादल लाग्दै 24 डिग्री र दिनभर बादल लाग्ने न्यूकासलमा अधिकतम तापक्रम रहेको छ 23 डिग्री. र अन्त्यमा डार्विनमा तापक्रम 34 डिग्रीसम्म उक्लने र पानी पर्ने पूर्वानुमान गरिएको छ. यसका साथ आजको एसपीएस समाचार यति नै.
तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ.
यो पहिलो विश्रामपछि स्वागत छ फेरि पनि श्रोतावृन्द. तपाईँ सुन्दै हुनुहुन्छ एसपीएस रेडियोमा नेपाली कार्यक्रम. म सुनिता पोखरेलको साथमा र हामीले अब विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय समाचारहरू त सुनिहाल्यौँ. अब बाँकीको समयमा चाहिँ हामी अस्ट्रेलियाले यो पछिल्लो समयमा ओमिक्रोन भेरिएन्ट भेटिसकेपछि विद्यार्थी र अस्थायी भिसा भएकाहरूका लागि पनि सीमा खोल्ने जुन आफ्नो योजना रहेको छ त्यसलाई केही समय पछाडि धकेलिरहँदाखेरि चाहिँ केही विद्यार्थीहरूले अस्ट्रेलिया बाहेकका देशहरूलाई चाहिँ आफ्नो गन्तव्य बनाउने भनेर सोचिरहेको बारेमा एउटा रिपोर्ट पनि प्रस्तुत गरौँला. त्यसै गरेर अब पछिल्लो 7 दिनको समाचारहरू सुन्नेछौँ अलिक फरक ढङ्गबाट आज. त्यसै गरेर अब विश्वास भट्टराईसँग पनि आज महिनाको पहिलो आइतबार भएको कारणले गर्दाखेरि विविध आर्थिक विषयमा कुराकानी गर्नेछौँ. अब त्यसको लागि त तपाईँले पनि प्रश्न राख्न सक्नुहुनेछ. एसएमएस नम्बर 0429996263 कुनै पनि विषय हुनसक्छ, होइन, अर्थतन्त्रसँग आर्थिक विषयसँग चाहिँ सम्बन्धित हुनु पर्यो. अनि त्यसै गरेर अब मानसिक स्वास्थ्यका बारेमा पनि हामी ध्यान दिनेछौँ. तर अहिलेको लागि भने गत बिहिबारको कार्यक्रमबारे कुरा गरौँ. गत बिहिबारको कार्यक्रममा हामीले कार्यस्थलमा हुने दुर्व्यवहारबारे आप्रवासीहरूले बुझ्नुपर्ने कुराबारे एउटा सामग्री प्रस्तुत गरेका थियौँ र भर्खरै अस्ट्रेलिया आएकाहरूले कार्यक्षेत्रमा रहेका अधिकारबारे न्यू साउथ वेल्सको म्यारिकभिल लिगल सेन्टरमा कार्यरत कविता पराजुली र भिक्टोरियाको माइग्रेन्ट वर्कर्स सेन्टरमा कार्यरत हरि श्रेष्ठसँग सहकर्मी दिनिता रिसालले कुरा गर्नुभएको थियो र उक्त कुराकानीको छोटो अंश सुनिहालौँ.
सबभन्दा पहिला चाहिँ अब नेपालबाट आउने अब जति पनि भाइ बहिनीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने अब आउनुभन्दा पहिला थोरै अलिकति रिसर्च गर्नुहोस्. अब यहाँको कार्यस्थल हामी चाहिँ भन्छौँ यहाँको वर्क प्लेस कन्डिसनको बारेमा चाहिँ थोरै अलिकति अध्ययन गरेर आउनुहोस्. जस्तो यहाँ सुरुमा जान्नुपर्ने कुराहरू भनेको यहाँको मिनिमम वेजेस बेसिक तलब कति पाइन्छ पर अब पर आवर कति छ भन्ने कुरो चाहिँ त्यो चाहिँ थाहा पाउनु एकदम आवश्यक छ. त्यस्तै अब कुन काम गर्ने हो त्यसको चाहिँ यहाँ हरेक कामहरू चाहिँ त्यहाँको हामी भन्छौँ मोडर्न अवार्ड्स. त्यो मोडर्न अवार्ड्सले कभर गर्ने भएको हुनाले अब त्यो अवार्ड्समा पाउने सेवा सुविधाहरू के छ, जस्तो ओभर टाइमको सुविधाहरू, पेनाल्टी रेसको सुविधाहरू, विभिन्न प्रकारका विधाहरूको कुराहरू, सुपर एनुएसनको कुराहरू, ती कुराहरू के कति छ भन्ने कुरो पहिल्यै थाहा पाउन एकदम आवश्यक छ.
कार्यस्थल भेदभाव अथवा डिस्क्रिमिनेसन भन्नाले एउटा हाम्रो कार्यस्थलमा चाहिँ कस्तो हुन्छ भने अस्ट्रेलियामा चाहिँ जो पनि नयाँ आउनुभएको छ एउटा मेन कुरा चाहिँ मैले के राख्न चाहन्छु पहिला भने चाहिँ म यहाँ भिजामा छु र मैले चाहिँ मलाई चाहिँ अरू कुनै पनि सुविधा हुँदैन भन्ने कुरा चाहिँ दिमागबाट हटाउँ, होइन, किन अस्ट्रेलिया चाहिँ फेयर गो भन्छ डिस्पाइट एनी भिजा कन्डिसन सबैलाई चाहिँ एउटै हिसाबले उनीहरूको इक्वल राइट्स हुन्छ, आफ्नो अधिकार चाहिँ एउटै हुन्छ। त्यही भएर भिजा भयो भन्दैमा चाहिँ नि डिस्क्रिमिनेट हुने त्यस्तो भन्न मिल्दैन।
र कार्यस्थल अधिकार सम्बन्धी यो कुराकानीको पूर्ण अंश त्यसै गरेर यससँग सम्बन्धित रहेको सामग्री रिपोर्ट चाहिँ तपाईँले हाम्रो वेबसाइटमा sps.com.au/nepalima प्राप्त गर्न सक्नुहुनेछ र त्यसको लिङ्क फेसबुक र ट्विटरमा @sps नेपालीमा पनि राखेका छौँ। र अब अहिले भने समय भएको छ अलि फरक शैलीमा गए 7 दिनका नेपालका मुख्य समाचारका साथै एक विशेष कुराकानी सुन्ने नेपाल संवाददाता सेवा भट्टराईबाट।
यस हप्ताका प्रमुख समाचारहरूमा कोरोना भाइरसको नयाँ प्रकार ओमाइक्रोन भेरिएन्ट विश्वमा बत्ता लागेपछि नेपाल पनि त्यसबाट प्रभावित बनेको छ। नेपालमा यो भेरिएन्ट अहिलेसम्म देखिएको छैन, तर नेपालले अफ्रिकाबाट आउने सबै यात्रुलाई देशमा प्रवेश निषेध गरेको छ। नेपालको एक प्रमुख राजनीतिक दल एमालेको महाधिवेशन सम्पन्न भएको छ, जसमा केपी ओली दोस्रो पटक अध्यक्ष निर्वाचित भएका छन्। सन् 1984 पाटनबाट चोरिएको लक्ष्मी नारायणको मूर्ति कूटनीतिक प्रयास मार्फत अमेरिकाबाट फिर्ता ल्याइएपछि शुक्रबार साबिककै स्थानमा अर्थात् पटको टोलको नारायण मन्दिरमा प्रतिस्थापित गरिएको छ। नेपालको मौसममा निकै चिसो बढेको छ र उच्च हिमाली क्षेत्रहरूमा हिउँ पर्न थालेको छ। यसै क्रममा अस्ट्रेलियाले विदेशीमाथि पनि लागू हुने गरी मानवाधिकार उल्लङ्घन गरेका मानिसहरूलाई दण्डित गर्न सक्ने र प्रवेश निषेध गर्न सक्ने गरी कानून पारित गर्न लागेको समयमा त्यस्तो कानूनले नेपालीलाई कसरी असर गर्न सक्छ भन्ने बारेमा मैले नेपालको मानवाधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीसँग कुराकानी गरेकी छु।
नेपालमा चाहिँ मानवाधिकार उल्लङ्घनका कस्ता घटनाहरू तपाईँले देख्नु भएको छ अहिलेसम्म, कस्तो चाहिँ बाहिर आएका छन्?
नेपालको गम्भीर मानव अधिकार उल्लङ्घनको अवस्थालाई यो माओवादीको सशस्त्र द्वन्दलाई लिइन्छ, त्यो दौरानमा भएका विभिन्न मानव अधिकार उल्लङ्घनका घटनाहरू र त्यसपछि पनि भएका दलितमाथिको विभेदको घटना, त्यसपछि 2015 मधेस मुभमेन्ट, एक किसिमले संविधानमाथि रहेको जुन उहाँहरूको गम्भीर असन्तुष्टि थियो त्यसमाथिको एउटा घटना, त्यसपछि नेपालको अर्को एउटा सबैभन्दा विकराल रूप छ महिला हिंसाका घटनाहरू। यी कुराहरूमा मानव अधिकारको गम्भीर उल्लङ्घनहरू भएका छ र जुन कुरा चाहिँ नेपालका कानुन अन्तर्गत अभियोजनहरू हुनुपर्ने कुराहरू थियो त्यो चाहिँ पर्याप्त मात्रामा नभएको अवस्था चाहिँ हामीले देख्छौँ।
अनि अब अस्ट्रेलियाले जुन किसिमको कानून पारित गर्न लागेको छ, विदेशी भए पनि मानवाधिकार उल्लङ्घन गर्ने मानिसहरूका लागि चाहिँ आर्थिक रूपमा चाहिँ दण्डित गर्न सक्ने अनि अस्ट्रेलिया आउन नमिल्ने बनाउने त्यस्तो खालको कानुनलाई चाहिँ कसरी लिनु भएको छ?
अन्तर्राष्ट्रिय उसमा विशेष गरेर अस्ट्रेलियाको पनि एउटा महत्त्वपूर्ण भूमिका छ। हामीले जहिले पनि युएन सदस्य राष्ट्रहरूमा यो कुराहरू लागू गराउनको लागि विभिन्न मुलुकहरूले विभिन्न समयमा गरेका लबीहरू छन् र तिनीहरूको देशको विशेष गरेर अस्ट्रेलिया युके अमेरिकाहरूको जुन मानव अधिकार प्रतिको प्रतिबद्धता छ र जुन देशको मानव अधिकार उल्लङ्घनको अवस्था चाहिँ त्यो किसिमले सुध्रिन नसकेको, देशभित्रकै कानुनहरूले सम्बोधन गर्न नसकेको र राजनीतिक प्रभावमा उत्प्रेरित भएर अभियोजनलाई चाहिँ प्रभाव पार्ने किसिमका जति पनि गतिविधिहरू छन् सायद त्यसलाई मध्यनजर गरेर ती मुलुकहरूले यो कानुनहरू ल्याएका छन्। अनि एउटा चाहिँ अस्ट्रेलिया आफै पनि नेपालको एकदमै नजिकको मित्र हो र यो कानुन ल्याउँदाखेरि मलाई लाग्छ यसको प्रभाव चाहिँ राम्रो देखिन्छ, राम्रो इन अ सेन्स कानुनको शासन मानव अधिकारको विषयमा चाहिँ देखिन्छ र नेपालीहरूलाई यसले चाहिँ प्रत्यक्ष छुन्छ भनेर मेरो मान्यता छ।
नेपालमा चाहिँ कसलाई र कसरी असर गर्छ यस्तो कानुनले?
पहिलो कुरो चाहिँ राजनीतिक रूपमा राजनीतिक दलका व्यक्तिहरूलाई असर गर्छ, किनभने अपराधमा संलग्न भएका राजनीतिक दलका व्यक्तिहरू पनि छन् जो चाहिँ उच्च हौदामा पनि पुगेका छन्। त्यसपछि राजनीतिक आवरणमा अदालतबाट दण्डित भएका व्यक्तिहरूलाई आम माफी दिएको छ, त्यो चाहिँ राष्ट्रपति मार्फत हो। त्यस्ता दलका सदस्यहरूलाई र त्यसपछि सरकारी पदाधिकारीहरू, नेपाल प्रहरी, नेपाल सेना लगायत सशस्त्र प्रहरी, त्यसपछि नेपाल सरकारका कर्मचारीहरू पनि हुन्छन्, भनौँ न आफूलाई अलिकति चोख्याउने जुन एउटा कल्चर छ हाम्रोमा, जुन एउटा कसरी हुन्छ राजनीतिक व्यक्तिहरूलाई प्रभावमा पारेर म चाहिँ मैले केही गरेको छैन भन्ने किसिमका जो व्यक्तिहरू हुनुहुन्छ तिनीहरूलाई पनि चुन्छ र सायद नेपालबाट ठुलो संख्यामा कामदारहरू विद्यार्थीहरू पनि अस्ट्रेलिया जाने गर्छन् र केही गरी उनीहरू पनि देश मानव अधिकार उल्लङ्घनका घटनामा संलग्न छन् भने तिनीहरूलाई पनि त्यसले छुन्छ।
हजुर, अनि यो कुरालाई चाहिँ कसरी लिनुभएको छ? जस्तै नेपालमा दण्डित नभएर विदेशमा दण्डित हुन सक्ने सम्भावना जुन हामीले एकपल्ट पहिला पनि देख्यौँ, एकजना नेपाली व्यक्ति चाहिँ युरोपमा चाहिँ यसरी प्रकोप पर्नु भएको थियो, तर जबकि अब नेपालमा चाहिँ त्यो घटनाको अभियोजन नै नभएको हुनसक्छ अथवा भएर पनि पर्याप्त दण्ड नभएको हुनसक्छ, त्यस्तो व्यक्तिहरूलाई विदेशी देशहरूमा गएर चाहिँ पक्राउ पर्न सक्ने अवस्थालाई कसरी लिनु भएको छ?
पहिलो कुरा चाहिँ कुन कारणले देशभित्रको अवस्थालाई उहाँले प्रभाव पार्नुभयो सम्बन्धित व्यक्तिले, जसको चाहिँ अभियोजन भएर पनि दण्डको दायरामा आउनु भएन अथवा कारवाहीको दायरामा आउनु भएन, अथवा गरिएको अभियोजन चाहिँ त्रुटिपूर्ण थियो कि प्रभाव मा परेर गरिएको थियो, त्यस्ता त्यस्ता कारणहरू खोज्न सकिन्छ भन्ने चाहिँ मैले बुझेको छु। कानुन र मानव अधिकारको क्षेत्रमा काम गर्ने व्यक्तिको हिसाबले यसलाई चाहिँ सकारात्मक रूपमा मैले लिएको छु।
अनि नेपाल सरकार आफैले चाहिँ अब विशेष गरी सशस्त्र द्वन्द्वको मुद्दामा चाहिँ यो अभियोजन र दण्डित गर्नेतर्फ अथवा शान्तितर्फ खासै अघि बढेको देखिँदैन, यसमा चाहिँ के गर्नुपर्ने हो जस्तो लाग्छ?
नेपाल सरकारले गरेका धेरैवटा प्रतिबद्धताहरू कस्तो छ भन्दाखेरि प्रतिबद्धतामा मात्र सीमित भएको छ र शान्ति प्रक्रिया पछिको जुन नेपाल सरकार र राजनीतिक दलहरूको जुन एउटा प्रतिबद्धता थियो मानव अधिकार उल्लङ्घन भएका व्यक्तिहरूलाई कारवाहीको दायरामा ल्याउने र जो पीडितहरू हुनुहुन्थ्यो त्यसलाई पर्याप्त रूपमा परिपूरण दिएर समाजमा पुनस्थापित गर्ने जुन एउटा अठोट थियो नेपाल सरकारले गरेको अन्तर्राष्ट्रिय समुदाय र राष्ट्रिय स्तरमा पीडितहरूसँग गरेको, त्यसमा चाहिँ सरकारको जुन उदासीनता छ राजनीतिक दलको जुन उदासीनता छ त्यसलाई यदि मध्यनजर गरेर हामीले हेर्ने हो भने यस्ता कानुनहरूले अन्तर्राष्ट्रिय स्तरमा केही राहत चाहिँ दिन सक्छ पीडितलाई।
एसबीएस नेपाली मोबाइल अनलाइन र रेडियोमा
फेरि पनि स्वागत छ एसपीएस रेडियोको नेपाली कार्यक्रममा र हामीले अब नेपालको पछिल्लो सात दिनका समाचारहरूका साथसाथै एउटा विशेष अन्तर्वार्ता पनि सुनिहालौँ र यो सम्पूर्ण सामग्री चाहिँ तपाईँले अहिले नै हाम्रो वेबसाइटमा sps.com.au/nepalima त्यसै गरेर फेसबुक र ट्विटरमा @sps nepalima प्राप्त गर्न सक्नुहुनेछ। अब भने ओमिक्रोन भेरिएन्टका कारण फेरि अन्यलमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूबारे कुरा गरौँ। अस्ट्रेलिया आउने पर्खाइमा रहेका विद्यार्थीहरूलाई कोभिड 19 नयाँ भेरिएन्ट ओमिक्रन देखा परेपछि अर्को झट्का लागेको छ। डिसेम्बर 1 अस्ट्रेलिया आउन सकिने आशा लिएर बसेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूले कम्तीमा पनि डिसेम्बर 15 पर्खनुपर्ने भएपछि उनीहरू वैकल्पिक बाटो रोज्नतिर लागेका छन्। ओमिक्रन र यसले सिर्जित पछिल्लो अवस्था अन्तर्राष्ट्रिय विद्यार्थी र विश्वविद्यालय दुवैका लागि निकै ठूलो झट्का बन्यो। बल्ल अस्ट्रेलिया आउने आशा लिएका विद्यार्थी र यिनै विद्यार्थीहरू आयस्रोत भएका विश्वविद्यालयहरूलाई अस्ट्रेलियाको सीमा डिसेम्बर 15 लागि नखोलिने निर्णयले निराश पार्यो। विश्व स्वास्थ्य संगठनले कोविड 19 नयाँ भेरिएन्ट ओमिक्रनलाई लिएर सतर्क रहन भनिरहँदा संघीय सरकारद्वारा अन्तर्राष्ट्रिय दक्ष कामदार र विद्यार्थीहरूका लागि सीमा खोलिने समयलाई लम्ब्याइएको हो। यसै वर्ष सार्वजनिक भएको शिक्षा दक्षता र रोजगारी विभागको एक तथ्याङ्कका अनुसार अस्ट्रेलिया भरका विश्वविद्यालयहरूले सन् 2021 लागि हुने विद्यार्थी भर्ना संख्यामा उल्लेख्य कमी आएको देखाएको छ। देशका विश्वविद्यालयहरूको उच्च निकाय युनिभर्सिटिज अस्ट्रेलियाकी प्रमुख क्याट्रियोना ज्याक्सन भन्छन् यो चिन्ताजनक कुरा हो।
Look, the number that really worries me is the 40% decline in commencements. So that's not students already in the system. That's students who would be starting, so first year, first in students. Obviously, that is very much a product of us having closed borders and students deferring their studies to another year.
कोविड 19 महामारी शुरू हुनु पूर्व अस्ट्रेलिया विश्वमै शैक्षिक गन्तव्यको रोजाइमा तेस्रो स्थानमा रहेको थियो। यसले गर्दा शिक्षा क्षेत्रले देशको अर्थतन्त्रमा 37 अर्ब 60 करोड डलरको योगदान पुर्याएको थियो। झण्डै दुई वर्षदेखि देशको सीमा बन्द रहँदा शिक्षा क्षेत्रले 26 अर्ब 70 करोड कमाउँदै विगतमा भन्दा आमदानीमा गिरावट बेहोरेको छ। देवेश आशिष गुप्ता गत वर्षदेखि वेस्टर्न अस्ट्रेलिया विश्वविद्यालयका कमर्सका विद्यार्थी हुन्। उनले आफ्नो पढाइ गत वर्षको जुलाईदेखि सुरु गरेका थिए। उनले अस्ट्रेलियाको अर्थतन्त्रमा योगदान पुर्याइरहेको भए पनि उनले अहिलेसम्म पनि अस्ट्रेलियाको भूमिमा पाइला टेकेका छैनन्।
Not being able to set foot there even after completing 1 year of my education is a real heartbreak. I feel left out and I feel that the government should do a little more to bring us back, and we are ready to comply with all the precautions and all their requirements, all their health requirements, but still they do not wish to bring us back. So it's heartbreaking. Yes, it's heartbreaking and sad.
गुप्ताले भारतको मुम्बईबाट एसपीएससँग कुरा गरेका हुन्। उनी यही सप्ताह अन्त्यमा अस्ट्रेलिया आउने मिति तय गरेका थिए, तर त्यही समयमा संघीय सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि सीमा खोल्ने मिति 15 दिन पछाडि धकेलिदिएपछि उनी योजना अनुरूप अस्ट्रेलिया आउन सकेनन्।
I was supposed to arrive in Australia, Melbourne, on the 3rd of December, and I was going to come down to Melbourne, but again, the flights have been delayed again. I've already paid $2,500 for my one-way ticket to Melbourne. That does not include anything other than just my flight seat. And I worry that I'll have to pay another hefty sum for hotel quarantine maybe. And also, I further wonder that the border opening might get delayed.
गुप्ताले अनलाइनबाट आफ्नो पढाइको कोर्स सकाएपछि पनि अस्ट्रेलियामा नै पढाइ जारी राख्ने सोच बनाए पनि उनी भन्छन् धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अस्ट्रेलियामा पढाइ जारी राख्ने योजनालाई लिएर फेरि सोच्न थालेका छन्। देशको सीमा नियमलाई लिएर कडा कदमका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरूले यहाँ पढाइ जारी राख्ने बारे पुनर्विचार गर्न थालेका हुन्। बद्री अर्याल सिडनीमा रहेको शैक्षिक परामर्श केन्द्र एक्सपर्ट एजुकेसनका निर्देशक हुन् र उनको कम्पनीले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अस्ट्रेलिया आउन आकर्षित गर्ने गर्दछ र उनी भन्छन् धेरै विद्यार्थीहरूले अस्ट्रेलिया आउने सोच छोड्न थालेका छन्।
We do work with many countries around the world, but India, when I look at India, around 60% students supposed to come to Australia, they're going to UK or Canada or US. We've been working this industry for quite some time, and last 2 years we have suffered a lot.
सखावत अली त्यस्तै एक विद्यार्थी हुन् जो अस्ट्रेलिया नभएर अर्कै देश रोज्छन्। सिडनीको मकरी विश्वविद्यालयका विद्यार्थी हुन् र मार्च 2020 पाकिस्तानको गुजरातमा रहेको आफ्नो घर पारिवारिक कारणले गएका थिए र सिडनी फर्किने बेला उनी पाकिस्तानको अन्तर्राष्ट्रिय विमानस्थलमा गएर उडान भर्ने तयारीमा थिए जब उनले सुने कि अस्ट्रेलियाले गैर नागरिक र स्थायी भिसा बाहेकका लागि सीमा बन्द गरिएको सुने। उनले अस्ट्रेलियामा अवतरण हुने समय मात्र 9 घण्टा अगाडि भएको भए उनी अस्ट्रेलियामा प्रवेश गर्न सक्थे। अब सुन्ने आवाज अलीको नभए पनि भनाई भने उनकै हो।
I missed that by 9 hours. My flight was meant to land on the 21st of March early morning. For 1 year after that, I waited for Australia to reopen its borders to international students. I deferred my course twice.
उनले एक वर्ष सीमा खुल्ने प्रतीक्षामा बिताए पनि सन् 2021 मार्चमा अस्ट्रेलिया आउने सोच छोडेर उनी संयुक्त अधिराज्यतिर लागे। अहिले उनी ब्राडफोर्ड युनिभर्सिटीमा अध्ययनरत रहेका छन् र उनी भन्छन् यस्तो निर्णय गर्ने उनी मात्र होइनन्।
There are 5 students I live with in Bradford who all went through similar experiences. In fact, I know at least 25 students who were studying in Australia who could not return due to border rules, so they went to other countries.
क्याट्रियाना ज्याक्सन भन्छन् अरू देशहरू जस्तै अमेरिका, बेलायत र क्यानाडाले अस्ट्रेलियाको कडा सीमा नीतिको फाइदा उठाइरहेका छन्।
Look, I think the government is aware of the fact that international education is very competitive and that competing nations like the US, the UK and Canada are taking advantage of this moment in time. Their borders are not shut. We know that numbers in the UK have gone up. It's impossible for us to tell whether that's directly a drain from Australia, but certainly we are certainly aware and alert to it. We are doing everything we can to make sure government right across the board is aware and alert to it, and I think they are. And it's certainly a matter that Australia as a nation needs to address.
बद्री अर्याल भन्छन् अस्ट्रेलियाले यति छिट्टै सीमा बन्द गर्ने निर्णय नगर्न सक्थ्यो।
This kind of variant will come time to time, that we already expect, but locking the border is not the solution. So we need to have proactive approach on this one and timely manner in terms of, you know, planning this kind of scenario. So, of course, you know, there's a lot of disruption going on at the moment. We are one of the highly vaccinated country in the world. We are heading to 90%, which is significant in numbers when we compare to a country like UK or US or Canada. So this is really surprised us why we are taking very slow approach on this regards.
Jackson-le swasthya nirdeshan anusar sima kholna kehi dhilai bhayeko bhandai kehi din ajha sanyam rahana vidyarthiharulai agrah gareki chhin.
Of course, there's an irony in the fact that it's harder to get here and we're more vaccinated. Australia has chosen a method of closing borders to control COVID, and that's been driven by medical advice. As universities, we have to back medical expertise. I mean, many of the students coming in from overseas are studying to be scientists, are studying to be doctors, are studying to be people who believe in evidence and facts. So we have to stand behind the evidence that has backed that approach. We are hoping very much, and we are fairly confident that it is just a 2-week delay. So we just ask you to hold on a little longer.
र अस्ट्रेलियाको कडा सीमा नीतिका कारणले गर्दाखेरि यो महामारी कोभिड-19 महामारीको बीचमा धेरै विद्यार्थीहरूले चाहिँ अस्ट्रेलिया भन्दाखेरि अन्य देशहरूलाई नै आफ्नो अध्ययनको लागि गन्तव्यको रूपमा रोज्न लागेको भन्ने सम्बन्धी यो रिपोर्ट सुन्नुभयो र अब अहिले चाहिँ छोटो विश्राम लिउँ विश्रामपछि अन्य विषयवस्तुहरू लिएर फेरि पनि उपस्थित हुनेछु
नेपाली सुन्न मन पराउनुहुन्छ हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस् एसपीएस नेपाली फेसबुकमा
विश्रामपछि फेरि पनि स्वागत छ म सुनिता पोखरेल रहेको छु र तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस रेडियोमा नेपाली कार्यक्रम र सिडनी समयअनुसार दिउँसो 4 बजेदेखि 5 बजेसम्म बिहिबार र आइतबार प्रसारण हुने यस कार्यक्रममा तपाईँ आफ्ना विचारहरू राख्न चाहनुहुन्छ भने कार्यक्रम अवधिमा 04299962263 एसएमएस गर्न सक्नुहुनेछ र त्योभन्दा बाहेकको समयमा चाहिँ हामी फेसबुक र ट्विटरमा तपाईँहरूसँग सधैँ जोडिरहेका छौँ हामीलाई त्यहाँ पनि मेसेज पठाउन सक्नुहुनेछ भन्न चाहन्छु र अब कार्यक्रमको विषयवस्तुतर्फ नै प्रवेश गरौँ हामीले अघिल्लो बिहिबारको कार्यक्रममा भनौँ न होइन कार्यस्थलीय भेदभाव सम्बन्धी कुरा गरेका थियौँ र छोटो त्यो सामग्रीको अंश चाहिँ आजको कार्यक्रममा पनि सुरुवातमै सुन्नुभयो होला र अब आज चाहिँ आज पनि कार्यस्थल सम्बन्धी नै विषय बारे चर्चा गर्नेछौँ अस्ट्रेलियन साइकोलोजिकल सोसाइटीले हरेक वर्ष 29 नोभेम्बरदेखि 5 डिसेम्बरसम्म अर्थात् आजसम्म साइकोलोजी विक भनेर मनाउने गरेको छ यस वर्ष उनीहरूको प्रमुख विषय अथवा थिम भनेको चाहिँ कार्यस्थलमा मानसिक स्वास्थ्यले कस्तो भूमिका खेल्दछ भन्ने सम्बन्धी रहेको छ यस विषयमा सहकर्मी दिनिता रिसालले मेलबर्न स्थित मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँग गरेको कुराकानीको छोटो अंश अबको प्रस्तुतिमा
अनुपमजी स्वागत छ तपाईँलाई एसबिएस नेपालीको कार्यक्रममा आज हामीले चाहिँ साइकोलोजी विकको बारेमा कुरा गर्न गइरहेका छौँ अर्थात् अस्ट्रेलियन साइकोलोजिकल सोसाइटीले चाहिँ 29 नोभेम्बरदेखि 5 डिसेम्बरसम्म जुन साइकोलोजी विक भनेर मनाउँछ यसपालिको उनीहरूको यस वर्षको प्रमुख विषय चाहिँ वर्क प्लेसमा साइकोलोजी र मेन्टल हेल्थ किन आवश्यक छ भन्ने छ अर्थात् अब कार्यस्थलमा मानसिक स्वास्थ्य चाहिँ स्वस्थ रहनु कतिको आवश्यक छ यसको बारेमा चाहिँ हाम्रा श्रोतावृन्दहरूलाई बताइदिनु न
त्यही हिसाबले पनि काममा मानसिक स्वास्थ्य राम्रो भयो भनेर भनेदेखि आफ्नो पर्फर्मेन्स राम्रो हुन्छ पर्फर्मेन्स राम्रो भयो भने अरू धेरै कुराहरूमा त्यसले हेल्प गर्छ भनेर एउटा त्यो त कमन सेन्सै हो तर अब हामीले अर्को एङ्गलबाट हेर्दाखेरि कहिले केही कामले गर्दाखेरि पनि मानसिक स्वास्थ्य तलमाथि पर्न सक्छ हाम्रो पर्सनल लाइफले गर्दा पर्ने मानसिक स्वास्थ्य तलमाथिले काममा असर गर्न सक्छ भनेदेखि काममा हुने सडन कुराहरूले गर्दाखेरि हाम्रो मानसिक स्वास्थ्यमा असर गर्ने त्यस्तै हाम्रो कामलाई मात्र होइन व्यक्तिगत जीवनमा पनि असर पार्न सक्छ त्यसकारण कामको हामीमा जुन असर छ मानसिक असर शारीरिक असर त्यो चाहिँ साह्रै महत्त्वपूर्ण छ र त्यसमा केही कुराहरू काममा हुने कुराहरूले हाम्रो मानसिक स्वास्थ्यलाई कसरी तलमाथि पार्न सक्छन् भन्ने कुरा चाहिँ हरेक वर्करले र इम्प्लोयरले चाहिँ बुझ्न एकदमै जरुरी हुन्छ
हजुर, अब त्यस्ता चाहिँ के कुराहरू हुन सक्छन्? जस्तै अब आजकल धेरै सुनेको भने चाहिँ फर इक्जाम्पल अब अफिसको काम गर्नेहरू, अब अहिले धेरै जस्तो वर्क फ्रम होम भइरहेछ नि त, अनि त्यो काम घरमा बसेर दिनभरि काम गरिन्छ अनि फेरि पर्सनल लाइफ कता अनि कामको लाइन कता, त्यो एकदम थिन लाइन छ नि त टाइम म्यानेजमेन्टमा, अनि त्यो वर्क प्लेस बर्न आउट भन्ने जस्तो कुराहरू हुन्छ नि, त्यो चाहिँ खासमा लाइक कस्तो कस्तो हुन्छ?
अब अहिले यो वर्किङ फ्रम होम भन्ने चाहिँ कति इन्डस्ट्रीहरूमा पहिलादेखि नै के रूपमा भए तापनि अहिले वाइड स्प्रेड भयो होइन, र यसमा एकपटक होमीको कारणले गर्दाखेरि कति मान्छेहरूलाई अब पर्सनल अथवा चाहिँ अकुपेसनल कुराहरूलाई छुट्याउन गाह्रो भएको जस्तो पनि देखियो होइन, एउटा बााउन्ड्री कोर्नलाई गाह्रो भएको जस्तो, अनि अर्को कुरा त्यसले गर्दाखेरि अरू समस्याहरू पनि देखिए, कति मान्छेहरूमा चाहिँ घरमा ओभर क्राउडिङको सिचुएसन आयो र उपयुक्त काम गर्ने र बच्चा बच्चीहरूले पढ्ने स्पेसको पनि अभाव भएको जस्तो पनि देखियो अघि, अनि अब तर बिस्तारै मान्छेहरूले त्यो कुराहरूलाई एड्रेस गर्दै गए, अनि अब अहिले अब आउँदाखेरि अब वर्क र अफिस वर्किङ फ्रम अफिस र वर्किङ फ्रम होमको चाहिँ एउटा ब्यालेन्स रूपमा अगाडि बढ्ने कति इन्डस्ट्रीहरूमा त्यस्तो इन्डिकेसनहरू देखिया छ अब, तर सुरु सुरुमा चाहिँ यसले च्यालेन्ज चाहिँ लिएर आएकै थियो, तर जहाँसम्म तपाईँले भनौँ न ओभर वर्कको कुरा लिएर आउनुभयो, बर्नआउटको कुरा लिएर आउनुभयो, जसले अब कति इम्प्लोयरहरूले चाहिँ घरमै त हो नि भनेर चाहिँ भनौँ न वर्कलोडको कुनै सीमा नै नभएको अवस्थामा त्यस्तोमा बर्नआउटका कुराहरू देखिन पनि सक्दछन्, अब त्यो चाहिँ सायद यो टिचिङ प्रब्लमकै पार्ट होला मेजोरिटी इन्डस्ट्रीहरूमा, र त्यसलाई चाहिँ रेगुलरली त्यो फाइन ट्युनिङ हुने एडजस्टमेन्ट हुने गर्दै जान्छ होला, तर अब तपाईँले जुन भन्नुभयो बर्नआउटको या वर्क प्लेसका अन्य कुराहरू पनि छन् अब जुन तपाईँले सुन्नु भएको पनि छ कि छैन होला होइन, बर्नआउट अथवा ओभर वर्कले गर्दाखेरि हुने एक प्रकारका मनोवैज्ञानिक कन्सिक्वेन्सेसहरू हुन सक्छन् भनेदेखि वर्क प्लेसमा हुने बुलिङ हरासमेन्ट माइक्रो म्यानेजमेन्टले गर्दा हुन सक्ने अन्य प्रकारका मनोवैज्ञानिक समस्याहरू पनि आउन सक्दछन्, त्यस्तै काममा हुने स्पेसली जहाँ चाहिँ अब फिजिकल काम हुन्छ त्यहाँ इन्डस्ट्रियल एक्सिडेन्ट्सहरूले गर्दाखेरि हुने जुन शारीरिक चोटपटक हुन्छ त्यसको कन्सिक्वेन्सको रूपमा आउने मनोवैज्ञानिक समस्याहरू त्यो पनि अर्को कुरा हो, र जुन त्यस्तो इन्डस्ट्रीमा नभइकन दैनिक रेगुलर डेस्क जब गर्ने ठाउँहरूमा पनि त्यहाँ पनि फिजिकल इन्जुरी हुन नसक्ने होइन र त्यसले गर्दाखेरि हुन सक्ने मनोवैज्ञानिक समस्याहरू त्यो पनि अर्को पाटो हो, त्यसकारण हामीले वर्क प्लेसमा हुने जुन साइकोलोजिकल समस्या छ त्यो चाहिँ ओभर वर्क या बर्नआउट भनेर भन्दा पनि एकदम ब्रोडली हेर्दाखेरि ती कुराहरूमा पनि ध्यान चाहिँ दिनुपर्छ।
मनोचिकित्सक डाक्टर अनुपम पोखरेलसँग सहकर्मी दिनिता रिसालले गर्नुभएको कुराकानी तपाईँले हाम्रो वेबसाइट sbs.com.au/nepalima पनि प्राप्त गर्न सक्नुहुनेछ, र यदि तपाईँ कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ: लाइफलाइन 1311114, सुसाइड कल ब्याक सर्भिस 1300659467, र 5 वर्षदेखि 25 वर्षका व्यक्तिहरूका लागि किड्स हेल्पलाइन 1800551800। थप जानकारीका लागि beyondblue.org.au तथा lifeline.org.aumा जानुहोस्। इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थ नामक संगठनले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।
SBS नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
अब आर्थिक विषयमा कुरा गरौँ। अब त्यसका लागि चाहिँ हाम्रो टेलिफोन सम्पर्कमा आर्थिक सल्लाहकार विश्वास भट्टराई हुनुहुन्छ। तपाईँहरूको पनि अब केही आर्थिक विषयमा प्रश्नहरू छन् भनेदेखि हामीलाई 0429996263 सम्पर्क गर्नुहोला। र अब मैले कार्यक्रमको सुरुवातमै भनेको थिएँ, मैले चाहिँ अब पैसा कसरी जोगाउने विश्वासजी भनेर सोध्न गइरहेको छु भनेर, अब कुराकानीतर्फ नै लागौँ। स्वागत छ विश्वासजी एसबिएस रेडियोको नेपाली कार्यक्रममा।
धन्यवाद सबै श्रोताहरूलाई, मेरो धेरै नमस्कार।
हजुर, अब विषयवस्तुतर्फ नै लागौँ होइन. अब जस्तै एउटा कुरा चाहिँ सुरुवातमा अब पैसा कसरी जोगाउने भन्नुभन्दा पनि अगाडि चाहिँ एउटा तमु समाज भिक्टोरियाले एउटा अध्ययन गरेको थियो र केही समय अगाडि हामीले त्यो प्रसारण पनि गरेका थियौँ. अब त्यो समुदायमा चाहिँ यो COVID-19 पछिको अवस्थामा चाहिँ आधाभन्दा बढीलाई चाहिँ मोर्गेज स्ट्रेस रहेको भनेर पाइएको थियो. अब सामान्य अस्ट्रेलियालीहरूको हकमा पनि यस्तै छ कि कस्तो छ अवस्था?
अब हेर्नुहोस्, यो चाहिँ खास हाम्रो मात्रै होइन, यो बल्दो इस्यु हो होइन. नेपाली समाज र तमु समाजले गरेको रिसर्चको लागि मात्रै नगरेर होल अस्ट्रेलिया समुदायको हिसाबमा चाहिँ सोचौँ होइन. अहिले हेर्नुहोस्, मोर्गेज डिस्ट्रेस अहिले हाइएस्ट लेभलमा छ होइन. अब अर्को कुरा के बुझ्नुपर्छ भने, हामी भर्खर पेन्डेमिकको फेजबाट अब गइरहेको छौँ होइन. त्यसले गर्दाखेरि अब अहिलेको सर्कमस्टान्सेस के छ भन्दाखेरि, धेरै मान्छेहरूको जब लसको कारणले पनि इन्कमको अनस्टेबिलिटी छ. यसपछि सेल्फ इम्प्लोइड जो कि आफै व्यापार व्यवसाय गर्नुहुन्छ उहाँहरूलाई पनि धेरै इम्प्याक्ट परेको छ होइन. त्यसले गर्दा चाहिँ मोर्गेज स्ट्रेस चाहिँ अहिलेको हाइएस्ट लेभलमा देख्ने चाहिँ नेचुरली हो है. तर हामीले चाहिँ एउटा के बुझ्नुपर्छ भन्दाखेरि, अब जसलाई पनि यो परेको चाहिँ भेरी अनफोर्चुनेट इन्सिडेन्ट हो, तर उहाँहरूले चाहिँ के बुझ्नु पऱ्यो भने, यो हामीलाई मात्रै पर्ने एउटालाई मात्रै होइन कि, यो सर्वसाधारण सबैलाई नै परेको भएको हुनाले यसमा चाहिँ रेडिली हेल्प अभाइलेबल छ होइन. तपाईँको फर्स्ट थिङ चाहिँ के हुन्छ भने, आफ्नो फाइनेन्सियल इन्स्टिट्युसनलाई खबर गर्ने र यसमा चाहिँ इन्डस्ट्री वाइड एकदम हाई लेभलदेखि नै यसको लागि तपाईँको यो सिनारियोबाट तपाईँलाई कसरी राहत मिल्छ भन्ने हिसाबले त्यहाँ सर्टेन कुराहरू अलरेडी इन प्लेस छ. त्यही भएर यस्तो कसैलाई परेको खण्डमा चाहिँ म फर्स्ट एन्ड फरमोस्ट चाहिँ के भन्छु, आफू ओपन अप भएर हेल्प र सपोर्ट माग्नुपर्छ, र हेल्प र सपोर्ट तुरन्तै उपलब्ध चाहिँ छ.
ए त्यो पनि एउटा राम्रो जानकारी भयो. अब यो त भयो मोर्गेज तिर्ने कुरा होइन, तर अब यो एएफआर प्रोपर्टी सम्मेलनमा चाहिँ सामान्यतया मध्यम आय भएको जोडीले चाहिँ कपालले चाहिँ घर किन्ने डिपोजिट जम्मा गर्न 9-10 वर्ष लाग्छ भनेर भनिएको रहेछ त्यो सम्मेलनमा. अब पैसा कसरी जम्मा गर्ने हो, यो मेरो अघिदेखिको प्रश्न. यो प्रश्न चाहिँ मसहित धेरैकै नै होला, कसरी जम्मा गर्ने विश्वासी पैसा?
हजुर, अहिले एकदम राम्रो कुरा गर्नुभयो हजुरले होइन. यो अब परिआएको प्रब्लम हो यो पनि होइन. अब जब प्रोपर्टी प्राइड यसरी एक्सपोनेन्सियली बढ्यो अहिले आएर, अब तपाईँलाई थाहा भएको होला, सिडनीको मेडिन हाउस प्लस 1.3 मिलियन हिट गर्यो होइन. त्यो भनेको मतलब के हो भन्दाखेरि, झन्डै तपाईँले 5-10% सेभ गर्ने भने पनि यहाँ 100,000 कुरा आयो होइन. त्यही गरेर अभियसली गर्दाखेरि, तर हामीले के पनि बुझ्नुपर्छ भने, प्रोपर्टीको लागि पैसा सेभ गरेर डिपोजिट सेभ गरेर गाह्रो हुनेको कारण चाहिँ, यो सँगसँगै चाहिँ इन्फ्लेसन पनि बढेको छ कि, हरेक कुराको पैसा बढिसक्यो होइन, पेट्रोलदेखि लिएर खाने सामग्रीदेखि लिएर हरेक कुराको. त्यसले गर्दा चाहिँ यो सेभ गर्न गाह्रो छ. अब यसको लागि पनि सबभन्दा राम्रो बेस्ट प्र्याक्टिस के हुन्छ भन्दाखेरि, हेर्नुहोस्, अब सबभन्दा पहिला बजेटमा चल्न सिक्नु पऱ्यो हामीले आफैले होइन. मनी स्मार्ट भन्ने गभर्मेन्ट वेबसाइट छ, जहाँबाट कि तपाईँको स्प्रेडसिट र बजेटिङको टुल्सहरू स्प्रेडसिटमा डाउनलोड गर्न मिल्छ. त्यो चाहिँ एकदम राम्रो स्टार्टअप हो. तपाईँको इन्कम कति छ, तपाईँको एक्सपेन्स कहाँ गएको छ भन्नु, सबभन्दा पहिला त आफूले आफ्नो सिनारियो बुझ्नु पऱ्यो होइन, अनि त्यहाँबाट कहाँबाट कटौती गर्न सकिन्छ भन्ने कुरा. हेर्नुहोस्, सेभिङ गर्नेको सबभन्दा ठुलो कुरा अर्को चाहिँ के भने, खर्च कम गर्ने हो होइन. अब अननेसेसरी डिस्क्रेसनरी स्पेन्डिङहरूलाई कम गर्दै लाने हो. त्यो बाहेक अब हामीले गर्न सक्ने र अलिकति फास्ट ट्र्याक ल्याउन सक्ने भनेको, तपाईँको न्यू साउथ वेल्स गभर्मेन्टको तपाईँको सुपर एडुसन डिपोजिट स्किम भन्ने किसिमको भन्ने किसिमको के भन्छ प्रोसेसहरू पनि छ, जहाँ कि सुपर एन्युएसनबाट पनि तपाईँले सुपर एन्युएसनको मार्फत पनि तपाईँले आफ्नो डिपोजिट सेभ गर्न सक्नुहुन्छ, जो कि ट्याक्स पनि तपाईँले क्यास इन गर्न सक्छ. हो, यस्तो कुराहरूको पनि तपाईँको उपलब्ध छ.
कतिजनाको चाहिँ आशंका हुन्छ अब त्यसरी सुपर एन्युएसन निकालेर अब घरको डिपोजिटको लागि राख्दाखेरि
मिल्दैन हजुरको, त्यो चाहिँ मिल्दैन होइन. यो मैले भन्न खोजेको त्यो होइन. सुपर एन्युएसन डिपोजिट स्किम भनेर चाहिँ कस्तो भने, तपाईँले सुपर एन्युएसन गरे जस्तै तपाईँले डिपोजिट पनि सेभ गरेर ट्याक्स फ्री डिपोजिट सेभ गरेर मिल्छ भन्ने कुरा, जस्तै तपाईँले आएको इन्कममा चाहिँ तपाईँ ट्याक्स अब लाग्दैन. यो चाहिँ त्यस्तै किसिमको हो, तर सिमिलर हो. सुपरबाट निकाल्नु तपाईँले घर किन्न चाहिँ त्यो चाहिँ मिल्दैन, त्यो चाहिँ समथिङ रङ हो आफू बस्ने घर चाहिँ. त्यही भएर यसको बारेमा चाहिँ म के सजेस्ट गर्छु, तपाईँको ब्याङ्कर या आफ्नो मोर्गेज ब्रोकरसँग बसेर प्लान गर्नुहोस्। 2-3 इयर्सको प्लानिङ हुनसक्छ कहिलेकाहीँ होइन, त्यो हिसाबले तपाईँको सेभिङ्समा हेल्प गर्छ. आई थिङ्क त्यही हो. अर्को कुरा चाहिँ, यदि तपाईँहरूको कोही फ्यामिली मेम्बर या ड्याड मम हुनुहुन्छ कोही छ भनेदेखि, या आफ्नो फ्यामिली क्लोजेस्ट फ्यामिली मेम्बर छ भने, उहाँहरूले त्यो ग्यारेन्टोर गएर आफ्नो प्रपर्टी राखेर तपाईँलाई डिपोजिट नचाहिने पनि सिनारी आउन सक्छ. हो, त्यस्तो किसिमको पनि सोल्युसनहरू छ. त्यही भएर एउटा राम्रो चाहिँ के हुन्छ भने, कोही पनि मोर्गेज ब्रोकर आफ्नो ब्याङ्कर्ससँग बसेर तपाईँको एक्स अप्सन एक्सप्लोर गरेर र आफैले पनि आफ्नो बजेटिङ गरेर कसरी मुभ हुन सक्छ भनेर चाहिँ डिपोजिटमा काम गर्नुपर्छ।
हजुर, अब अर्को विषय, अब प्रोपर्टी मार्केटसँग सम्बन्धित नै, अब ओमिक्रोन भेरिएन्ट देखिएपछि अन्तर्राष्ट्रिय सीमाहरू खोल्ने योजना पनि पर धकेलियो, अब आजको समाचारमा पनि भने मैले, अब यसले चाहिँ प्रोपर्टी मार्केटमा चाहिँ कस्तो असर पार्ला?
हेर्नुहोस्, अब यसमा अब ओमिक्रोनले के हुन्छ भन्ने कुरा चाहिँ अलिकति हामी अहिले लङ सर्टमै छौँ होइन, तर अहिले भ्याक्सिनेसन भएपछि धेरै कुरा ओपन अप हुन थालेको छ होइन, तर अब अहिलेको स्थितिमा पनि हामीलाई सबभन्दा च्यालेन्जेस के छ भन्दाखेरि तपाईँलाई थाहा छ अब इन्फ्लेसन चाहिँ सबभन्दा ठुलो इस्यु हो अहिले है, युएसमा चाहिँ एकदमै म्याग्निफाई भएको छ, यो झन्डै 5% हुन लाग्छ, अस्ट्रेलियामा पनि सिमिलर लेभलमा जान भन्ने हामी अलिक डर्छौँ। अब यो घर बढ्नको एउटा ठुलो कुरा तपाईँको इन्फ्लेसनले पनि गरेको, घर मात्रै होइन कि कुनै पनि कुराको कन्ज्युमर गुड्सदेखि लिएर सबै कुरा चाहिँ इन्फ्लेसनले गर्दा बढेको होइन। अब अहिले अस्ट्रेलियामा अहिले प्रब्लम के छ भन्दाखेरि तपाईँको सप्लाईको कन्जेसन छ, जस्तै तपाईँलाई जग्गा किन्न, अहिले तपाईँको बिल्डरहरूको हरर स्टोरी सुनिरहनु भयो होला, बिल्डरहरूले घर बढाउन नसकेर कस्ट एस्केलेट भएको छ, यो सबै कुराहरू तपाईँको एट द एन्ड अफ द डे चाहिँ कन्ज्युमरले तिर्नुपर्छ होइन। जुन हिसाबले हामी गइरहेछौँ, मोस्ट लाइकली लाग्छ अब अर्को वर्ष पनि यो क्रम चाहिँ माथि नै होला, त्यो ओमिक्रोन आएर पनि हाम्रो सप्लाई चेनमा जबसम्म इस्यु हुन्छ घरको प्राइसेस चाहिँ अगाडि नै माथि नै बढ्छ जस्तो देखिन्छ अहिलेको हिसाबले।
हजुर, अब एउटा प्रश्न आएको छ, अब पर्थको कुन सबर्बमा चाहिँ घर किन्दा आगामी 5 वर्षमा राम्रो प्रफिट होला भनेर सोधिएको छ, त्यसको उत्तर के होला?
हजुर, अब यस्तो हुन्छ, हामीले अब कुन सबर्ब किन्दाखेरि राम्रो हुन्छ भनेर भाल्नु पर्छ भन्नु चाहिँ हामीले गर्न मिल्दैन, किनभने त्यो चाहिँ स्पेक्युलेटिभ मार्केट हो होइन, अब त्यो चाहिँ हुँदैन। हामीले चाहिँ के चाहिँ भन्छ भने कुन सबर्बमा बस्दाखेरि तपाईँको लाइफस्टाइल राम्रो हुन्छ होइन, पर्थको कुनै पनि सबर्बले पैसा बढाउनलाई चाहिँ एज अ पर्थको ब्रोडर मार्केटले राम्रो गर्नु पर्यो होइन, पर्थको ब्रोडर मार्केटले राम्रो गर्यो भने सर्टेन सबबहरू चाहिँ राम्रो रिचमा छ जसले कि पोटेन्सियली त्यो बढी क्यासिल गर्न सक्छ, र अलिकति इन्फ्रास्ट्रक्चर डेभलप नभएको सबबहरूले चाहिँ त्यति धेरै क्यासिल गर्न नसक्ला। तर जहाँसम्म लाग्छ पर्थ चाहिँ हामीलाई लाग्छ अब यो वर्ष पनि अलिकति स्ट्रगलै गर्छ होला, किनभने भर्खर रिकभरी फेजमा आइरहेछ, यो चाइना र अस्ट्रेलियाको रिलेसनसिपको अहिले जुन वार भइरहेछ ट्रेड वार, त्यसमा चाहिँ पर्थ चाहिँ प्रोबेब्ली फ्रन्ट लाइनमा छ अहिले होइन। तर त्यो भन्दैमा मैले उहाँहरूलाई प्रपर्टी किन्न नकिन्नु भने होइन, आई थिङ्क पर्थमा रेजिडेन्स सबबहरू अहिले धेरै छ, जस्तै बसमेन पार्कहरू जस्तो आइएक्सक्लुस सबबले चाहिँ अझ पनि राम्रो गर्ला जस्तो, किनभने त्यहाँ सिग्निफिकेन्ट डेभलपमेन्ट देखिरहेको छ, फ्रिमेन्टलहरूले पनि अहिले राडरमा एकदम राम्रो गरिरहेछ है। तर मेरो विचारमा चाहिँ उहाँहरूले चाहिँ के बुझ्नुपर्छ भने कुन सबबले राम्रो गर्छ हाम्रो क्यास इन गर्ने भन्दा पनि कुन सबमा बस्दाखेरि इन्फ्रास्ट्रक्चर बढी छ, मान्छेको डिमान्ड बढी छ, स्कुलहरूको सुविधा छ, त्यो सबब हेरेर सिटीबाटको क्लोजर प्रोक्सिमिटीमा हेर्नुभयो भने चाहिँ ब्रोडर मार्केटले राम्रो गरेको बेला तपाईँको सबबले चाहिँ रिवार्ड बढी गर्छ भन्ने टेन्डेन्सी हो।
हजुर, हस्, धेरै धेरै धन्यवाद विश्वासजी यो समयको लागि, यति धेरै जानकारीहरूको लागि
धन्यवाद।
हस्, र हामी तपाईँलाई चाहिँ जानकारी गराउन चाहन्छौँ कि यस श्रृङ्खलामा व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्, तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ, आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहका लागि आफ्नो सल्लाहकारलाई नै सम्पर्क गर्नुहोला। र अब यति भन्दै चाहिँ हामी छोटो विश्राम लिन्छौँ र विश्रामपछि फेरि पनि अन्य विषयहरू बाँकी रहेका छन्। यो अन्तिम विश्रामपछि फेरि पनि स्वागत छ, एसपिएस रेडियोको नेपाली कार्यक्रम सुनिरहनु भएको छ, म सुनिता पोखरेलको साथमा। र अबको विषयवस्तु पनि अलिकति कोरोना भाइरस र महामारीसँग सम्बन्धित नै रहेको छ। करिब 2 वर्ष अन्तर्राष्ट्रिय सीमा बन्द हुँदा चाहिँ अस्ट्रेलियाका विभिन्न पेसाहरूमा कामदार अभाव देखिएको छ, वृद्धस्यारको क्षेत्रमा पनि यसको मार परेको छ। यतिखेर कतिपय सेवा प्रदायकहरूले कामदारको अभाव देखाउँदै नयाँ वृद्ध वृद्धाहरूलाई भर्ना लिने अस्वीकार गर्दै आएका छन्। कतिपयले कुशल हेरचाह कामदार भित्र्याउन एक विशिष्ट आप्रवासिक कार्यक्रम नै सञ्चालन गर्नुपर्ने माग पनि राखेका छन्। एक रिपोर्ट।
सन् 2030 65 वर्षभन्दा माथिका अस्ट्रेलियाली वृद्ध वृद्धहरूको 140% वृद्धि हुँदै 55 लाख पुग्ने अनुमान गरिएका छन् र शताब्दीको मध्यसम्म 1/4 जनसङ्ख्या यो उमेर समूहको हुने सम्भावना रहेको छ र यसले वृद्ध स्याहार केन्द्रमा माग उच्च रूपमा बढाउने सहजै अनुमान लगाउन सकिन्छ। तर वृद्ध स्याहार क्षेत्रको सेवा प्रदायक संस्था लिडिङ एज सर्भिसेस अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत सन रोनी भन्छन् कि यो सेवा उद्योग अहिले नै समस्याग्रस्त भइसक्यो।
Many industry veterans stating they've never seen things so bad. And in practice what we're seeing is services reporting they're unable to fill shifts on a daily basis. So some aged care homes are not able to take on new residents.
यता एज्ड एन्ड कम्युनिटी सर्भिसेस अस्ट्रेलियाका प्रमुख पाउल स्याडलरको भनाइमा घरमै गरिने हेरचाह जसलाई होम केयर भनिन्छ यसको अवस्था पनि उस्तै छ. महामारीले कर्मचारी समायोजनमा सहयोग पुर्याएको छैन र बन्द भएको अन्तर्राष्ट्रिय सीमा र कोभिड क्लिनिकहरूमा कामदारका लागि बढेको प्रतिस्पर्धाले यसलाई झनै बढाएको छ र सँगै भविष्यका लागि अन्य थुप्रै चुनौतीहरू पनि खडा गरिदिएको छ.
We're hearing from members right across Australia that they're unable to take on new clients for home care packages or provide home support services when they're needed.
अस्ट्रेलियाको आर्थिक विकास सम्बन्धी एक रिपोर्टका अनुसार आगामी दशकमा कम्तीमा पनि 110,000 कामदार यस क्षेत्रका लागि आवश्यक पर्न सक्छ. सन् 2050 सम्म त 4,00,000 मानिसको आवश्यकता पर्न सक्ने बताइन्छ. आधारभूत आवश्यकताहरू पूरा गर्नका लागि पनि वर्षेनी कम्तीमा 17,000 कामदारको आवश्यकता रहन्छ. श्रम शक्तिको अभाव टार्नका लागि सेवा उद्योगले निम्न कुराहरू गर्न आह्वान गरेका छन्। कर्मचारीलाई राम्रो तलब सुविधा, वृद्ध स्याहारका क्षेत्रमा काम गर्नका लागि नर्सिङ विद्यार्थीहरूलाई प्रोत्साहन, स्थानीय रूपमा कामदारको अभाव खड्किँदा विदेशबाट कामदार भित्रै आउने योजना, हाई स्कुलमा यस क्षेत्र लक्षित करियर मार्गको स्थापना र इनरोल नर्सहरूलाई दक्षता बढाउँदै रजिस्टर्ड नर्सको कोटीमा पुर्याउने योजना बनाउने. पाउल सेडलरले वृद्ध स्याहार केन्द्रमा काम गरेका दक्ष आप्रवासी नर्सहरूको सिपलाई ठूलो मान्यता दिन पनि आह्वान गरेका छन्.
र यो रिपोर्ट सुनिहाल्नुभयो. अब यो महामारीको समयमा चाहिँ दक्ष कामदारहरूको अभाव रहेको भन्ने सम्बन्धमा सहकर्मी कृष्ण पोखरेलबाट. र अब कार्यक्रमबाट बिदा लिने समय भएको छ. र जाँदा जाँदै चाहिँ नेपालमा आजका यो प्रमुख समाचारहरू के रहेका छन् त भन्ने बारेमा सुनिहालौँ. एसिटी र न्यू साउथ वेल्समा थप ओमिक्रोन संक्रमण पुष्टि. आगामी जनवरीदेखि 5-11 वर्षसम्मका बालबालिकाले COVID-19 खोप लगाउने. र नेपालमा सत्तारूढ नेपाली कङ्ग्रेसको महाधिवेशन तयारी. प्रपा अध्यक्षमा राजेन्द्र लिङ्गदेन विजय. र अब यसका साथसाथै चाहिँ अब कार्यक्रमबाट बिदा लिन्छु. र जाँदा जाँदै चाहिँ अब म बसेको स्थान भनौँ न होइन, घरबाट काम गरिरहेको छु, एकदमै चिसो चिसो रहेको छ. र यो चिसो मौसममा हाम्रो कार्यक्रम सुनेर चिया खाँदै होइन हामीलाई साथ दिनुभएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिँदै म सुनिता पोखरेल आजको कार्यक्रमबाट बिदा हुन्छु. बिहिबार फेरि भेटौँला. त्यतिन्जेलसम्मको लागि हस्त नमस्ते.
SBS नेपाली हाम्रो रिपोर्टहरू फेसबुकमा बाँड्नुहोस्.